नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। गएको मंगसिरमा भएको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले ल्याएको बहुमतका आधारमा ओली प्रधानमन्त्री बन्नुभएको हो। ओलीलाई प्रधानमन्त्रीमा माओवादीको समर्थन छ। गएको असोजमा माओवादी र एमाले वाम गठबन्धन गरेर चुनाव लड्ने र पार्टी एकता गर्ने घोषणा गरेका थिए। त्यो घोषणा अनुसार वाम गठबन्धनले तालमेल गरेर चुनाव लड़े र उनीहरूले बहुमत पनि ल्याए। तर दुई पार्टी बीचको एकता भने अहिलेसम्म टुंगोमा पुगिसकेको छैन। यस्तो स्थितिमा अब पार्टी एकता प्रक्रिया कसरी अघि बढ़छ, एकताका लागि के प्रयास भइरहेको छ, ओलीले सरकारलाई के कसरी पूर्णता दिनुहुन्छ, अहिलेको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि मसित हुनुहुन्छ एमाले नेता तथा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित। मन्त्रीज्यू स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद
अनि बधाई पनि मन्त्री नियुक्त हुनुभएकोमा।
धन्यवाद।
के छ अब सरकारकै कुराबाट गरौं न, भर्खर त सरकार गठन भयो, प्रधानमन्त्री बन्नुभयो, अहिले तपाईँहरू दुईजना मन्त्रीहरू हुनुहुन्छ, यो सरकारले कहिलेसम्म कसरी पूर्णता पाउँछ?
प्रधानमन्त्रीज्यूले 3-4 दिनभित्रमा सरकारको विस्तार हुन्छ भन्नुभएको छ। त्यसले गर्दाखेरि हामी प्रधानमन्त्रीज्यूको भनाइ अनुसार अब सरकार विस्तार प्रतीक्षामै छौँ।
छिटै विस्तार हुन्छ? अब
छिटै विस्तार हुन्छ।
अब सरकार विस्तारकै कुरा गर्दा त अब तपाईँहरूसँगैको अर्को सहयात्री दल माओवादी पनि त सरकारमा आउनुपर्ने हो नि, होइन?
माओवादी सरकारमा आउने कुरा हुन्छ, पार्टी पनि एकता भएर जान्छ, त्यसपछि चाहिँ न एमाले रहन्छ न माओवादी रहन्छ, नेपाल कम्युनिस्ट पार्टीका हामी सबै हुन्छौँ। अहिले दोभानमा छौँ, अलि दिनपछि दोभानको अर्थ सकिन्छ।
भनेपछि तपाईँले त एमाले पनि माओवादी पनि नरहने कुरा गर्नुभयो, होइन? दुइटै मिलेर एउटा नयाँ शक्ति भन्छौ, नयाँ पार्टी भन्छौ, त्यसको नाम पनि जुरिसकेको हो नि, होइन? नेपाल
नाम चाहिँ नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने कुरा चाहिँ भइरहेको छ।
अब तपाईँको कुराले त लगभग मिले जस्तो कुरा नै भयो,
होइन? लगभग मिलिसकेकै छ, अब केही प्राविधिक कुराहरू मिलाउनु बाँकी छ, त्यो मिलेर जान्छ।
अब यही प्राविधिक कारणले नै हो, नत्र अस्ति बिहिबारै पनि त अब दुइटै पार्टी नभइकन एउटै पार्टीले तपाईँसँगै अरू साथीहरू पनि त सरकारमा जानुहुन्थ्यो नि, होइन? अरू मन्त्रीहरू पनि त हामीले पाउँथ्यौँ।
हो, जानुहुन्थ्यो। त्यही दिन केही अझै थप मन्त्रीहरूको नियुक्ति भएको भए झन् बेस हुन्थ्यो, तर अब चाहिँ एकतातिर अगाडि बढेको हुनाले गर्दाखेरि अब एकतातिर अगाडि बढ्दाखेरि मन्त्रीमण्डल पनि त्यही अनुसार चाहिँ बन्ने भएको कारणले गर्दा अब चाहिँ हामी फरक छौँ भनेर ठान्दैनौँ, फरक ठाउँबाट आयौँ त्यो मान्दैनौँ, हामी एक छौँ, एक भएर अगाडि बढ्छौँ, त्यही दिशामा हामी केन्द्रित छौँ।
तपाईँले एक हुने एक भएर अघि बढ्ने कुरा गरिरहनु भएको छ, तर शीर्ष नेतृत्व हामीले कुरा गरौँ तपाईँको अध्यक्ष र अब अहिले माओवादीको अध्यक्ष बीच कुराकानी गरिरहँदा अहिले पनि उहाँहरूबीच भागभण्डाको कुराहरू भइरहेको छ। प्रदेशमा हेर्यौँ भने प्रदेश सरकार बनिरहेछ, प्रदेश सरकारमा पनि भागभण्डाका कुराहरूले सरकार विस्तार हुन सकिरहेको छैन। यस्तो स्थितिमा एक भएर जान्छौं भन्ने आधार के हुन सक्छन्?
एक भएर चाहिँ जाने कुरा नहुन्जेलसम्म त फरक कुरा रहने नै भयो। एक भएर गएपछि मैले अघि नै भने दोभानसम्म फरक फरक खोलाको पानी रहन्छ, दोभानदेखि तल गयो भने त्यो छुट्याउन सकिँदैन, गङ्गामा बागमतीको पानी छुट्याउन सकिँदैन, गङ्गामा पुगेपछि गङ्गाकै पानी हुन्छ, बागमतीमा हुन्जेल बागमतीकै पानी हुन्छ। त्यस कारणले गर्दाखेरि अब चाहिँ घोषणा भए पश्चात अब एउटै पार्टी हुन्छौँ। यहाँहरूले हाम्रो समाजमा देखिराख्नु भएको छ, फरक फरक परिवारबाट चाहिँ विवाह गरेर सँगै बाँच्ने सँगै मर्ने कसम खाएर आएका हुन्छन्। तर अलि दिन चाहिँ माइतीको धङधङी कहिलेसम्म रहन्छ र ससुरालीमा आएको धङधङी पनि त कहिलेसम्म रहन्छ नि? अलिअलि धङधङी त रहने कुरा हो, त्यो स्वाभाविक छ।
तर अहिलेसम्म त हामीले घरभित्र पनि छिरिसकेका छैनौँ,
छिर्ने क्रममा छ, छिर्ने क्रममा छ।
तर पनि त्यो धङधङी चाहिँ किन रहिरहेको होला?
अलिअलि आउँछ नि, कहाँ कहाँ माया बसेको छ होइन, माया बसेको कतिपय ठाउँको माया टुट्नुपर्छ, कहीँ कतिपय ठाउँको माया विकास हुनुपर्छ छ। तर यो माया विकास हुने सन्दर्भमै चाहिँ कतिपय ठाउँको माया टुटेर जान्छ हो, त्यस कारणले गर्दा अहिले धङधङी छ।
तपाईँ भित्र्याउने पक्ष भएर यो भनिरहनु भएको छ कि?
भित्र्याउने पनि नभनौ, सँगै जाने भनौँ न, सँगै जाने पनि भन्दैछौ। घर चाहिँ दुईतिर घरै छ, तर एउटा घरमा त भित्रिनै पर्यो नि होइन? त्यस कारणले गर्दाखेरि कहीँ कोही समाहित हुने भन्दा पनि स्वाभाविक रूपमा एक ठाउँ हुने हो। अब अहिलेसम्म 70 र 30 को कुरा, हिजो 60 र 40 को कुरा थियो। त्यस कारणले गर्दा अब अहिलेसम्म यो फरक फरक छ, फरक फरक अब धेरै दिन रहँदैन।
अब त्यो आजको दिनमा पनि त्यो छ
छैन, आजको दिनमा
केन्द्रमा अब केन्द्रीय सरकार तपाईँ मन्त्री रहनुभएको, प्रधानमन्त्री केपी शर्मा ओली नै रहनुभएको सरकारमा सहभागी हुने कुरामा पनि छ, र सँगसँगै प्रदेश हामीले
हो
त्यही अनुसारले
अहिलेसम्म जहिलेसम्म अस्तित्व छ तहिलेसम्म त अस्तित्व स्वीकार गर्नु पर्यो नि।
एकै छौँ भनेर भनिरहँदाखेरि त्यो 70, 30, 60, 40 का कुराहरू किन आइरहेको? भोलि त एउटै हुने हो नि त,
तपाईँ भन्नु न, बाजा बन्धनमा बाँधिएर सँगै मर्ने सँगै बाँच्ने कसम खाएकोले त कहिले चाहिँ म एक्लै माइती जान्छु पनि भन्छन्, कहिले मिलेर ससुराली जान्छौ भन्छ। माइती एक्लै जानु र सँगै मिलेर ससुराली जानुमा फरक कुरा हो कि होइन? हो, त्यो अर्थमा पनि बुझिदिए हुन्छ। सँगै मिलेर जाँदा मन मिलेर गएको हुन्छ, एक्लै जाँदाखेरि घुर्काएको हुन्छ होइन? तर के हुन्छ, त्यो घुर्काएको कुरा धेरै दिन टिक्दैन, सँगै मिलेर जाने कुरा त अन्तिम बाँचुन्जेलसम्म टिक्छ, हामी बाँचुन्जेल टिक्ने कुरा गरिरहेछौँ।
अब यो एकताको कुरालाई मैले यहीँ रोकेँ, तपाईँको मन्त्रीको यात्राको कुरा गरौँ।
हुन्छ,
अहिले अब वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ, जनसङ्ख्या तथा वातावरण मन्त्रालयको। दुई तीन वर्ष अगाडिको हामीले हेऱ्यौँ भने तपाईँले त्यतिखेर सामान्य प्रशासन मन्त्री बनेर निकै राम्रो काम गर्नुभएको थियो, अहिले पनि सबै नागरिकहरूले सम्झिराखेका छन्। तपाईँलाई जिताउने मतदाताले पनि त्यही कारणले पनि हुनसक्छ तपाईँको भोट धेरै बढेको थियो। अब अहिले वातावरण मन्त्रीको रूपमा गर्ने योजनाहरू चाहिँ के छन् तपाईँको?
अब अहिले एउटा कुरा त के हो भने, वातावरण बिग्रेको एउटा स्थिति छ, सबैलाई चिन्ता छ। हरेक घरमा भन्नुहुन्छ भने सडकमा हिँड्दा मास्क लाएर हिँड्नुपर्ने, एक ठाउँ मात्र, राजधानी मात्र होइन, अन्त पनि सुरु भएको छ। अझै भन्ने हो भने कतिपय ठाउँमा त सुत्दा मात्र मास्क निकाल्नुपर्ने स्थिति छ, त्यो प्रदूषणको कारणले हो। कतिपय ठाउँमा चाहिँ हाम्रा संरचनाहरू भत्किँदैछन्, त्यो उत्खननको कारणले हो। चाउचाउ खाँदाखेरि स्वाद आउँछ, चाउचाउको खोल चाहिँ सडकमा फाल्दा त्यसले 50 ठाउँ उडेर अनि चाहिँ 50 वर्षसम्म त्यो खोल समाप्त नहुँदा त्यसले कति फोहोर पोख्छ र कतिलाई रोगी बनाउँछ र कतिले यो प्लास्टिक उडेर आयो दिमागमा कति चिन्ता थप्छ होइन? एकछिनको स्वादले कति समय निराश बनाउँछ, कति समय चाहिँ दिमागलाई तनावमा बनाउँछ, अहिलेको परिस्थिति यही हो। यहाँले देख्नुहुन्छ, एकछिन मुखमा चाहिँ आएर गुर्खाहरू चाहिँ खाँदाखेरि एकछिन स्वाद आउँछ, त्यो सडकमा फालिदिँदा पनि के हुन्छ भन्दा फोहोर हुन्छ, अनि गुर्खा खाँदा खाँदा अलि समयपछि मर्न लाग्यो है डाक्टर साहब भनेर चाहिँ उपचारमा जाँदाखेरि पनि हुन्छ। अब हामी भनौँ कि हाम्रो जीवन, हाम्रो जीवनलाई कसरी चाहिँ प्रकृति मैत्री बनाउने र हामीले खानेकुराहरू कति प्रदूषित छन् अथवा मिसावट कति छ त्यो कुरा हेरौँ। मैले आजभन्दा 15 दिन अगाडि मैले कहाँ राम्रा मानिसहरू पनि हुँदा रहेछन्, कस्तोमा बसोबास पनि गरेका हुँदा रहेछन् भनेर मैले चाहिँ युट्युबमा चाहिँ गुगलबाट हेर्दै जाँदा पाकिस्तानको एउटा गाउँको मैले उदाहरणीय चाहिँ त्यहाँ मैले पढ्न पाएँ, भिडियोमा हेर्न पाएँ। त्यहाँ कस्तो रहेछ भने त्यहाँ सरदार आयु त्यो गाउँको मात्रै झनै झनै 107-108 वर्ष रहेछ।
स्वस्थ भएको कारणले,
स्वस्थ भएको कारणले त्यहाँ महिला चाहिँ 90 वर्षसम्म चाहिँ सुत्केरी हुँदो रहेछ, 90 वर्षसम्म सुत्केरी हुँदो रहेछ। अन्यत्रको 25 वर्षको महिला र त्यहाँको 75 वर्षको महिला सँगै राख्दा चाहिँ 75 वर्षको जवान देखिँदो रहेछ, 25 वर्षको तुलनामा 75 वर्षको जवान देखिँदो रहेछ। सुन्दर र सुन्दरीहरू पनि त्यतिकै देखिँदो रहेछ। मैले के खान्छन् भनेर चाहिँ बुझ्दा त्यो गाउँमा अहिलेसम्म परम्परा रहेछ, बाहिरबाट किनेर केही पनि खाँदैन, सबै आफ्नो उत्पादन गर्छन् र केमिकल फर्टिलाइजर रासायनिक मलको प्रयोग गर्दैनन्, विषादीको प्रयोग गर्दैनन् र उनीहरू आफू उत्पादन गर्छन् र आफू खान्छन् र स्वस्थ जीवन, एउटा स्वस्थ वातावरण, स्वस्थ पर्यावरणमा चाहिँ हाँसी खुसी जीवन यापन गरिरहेको मैले चाहिँ त्यो भिडियोमा चाहिँ लिएँ। मलाई पनि के लाग्यो भने त्यो गाउँ जस्तै चाहिँ नेपालको काठमाडौँ भइदियो भने के हुन्थ्यो, नेपालको पोखरा भइदियो भने के हुन्थ्यो, नेपालको विराटनगर भइदियो के हुन्थ्यो, चाहे बुटवल भैरवा भइदिए के हुन्थ्यो। हाम्रो अहिले यहाँ प्रदूषण कहाँ छैन भने ओलाङचुङ गोलामा पनि पुगेको छ, होइन, कम जनसङ्ख्या भएको ठाउँमा पनि पुगेको छ, बढी जनसङ्ख्या भएको ठाउँमा पनि पुगेको छ। त्यसकारण क्षणिक रूपमा देख्दा त मैले अघि पनि भने, 2-3 उदाहरण भने स्वाद आउँछ, तर हाम्रो सन्ततिको निम्ति र आफ्नै निम्ति अहिले हामी के गरिरहेछौँ भन्ने हो भने स्कुल खोल्नुभन्दा बढी चाहिँ अस्पतालको आवश्यकता भइसक्यो। किन भन्दाखेरि दीर्घकालीन रोगहरू लाग्ने र असीमित खर्च गराउने रोगहरू लाग्ने स्थिति आएको छ र अहिले हामी जुन फास्ट फुडको पछाडि बढी भागिरहेका छौँ वा पुराना गाडीको कारणले गर्दा धुवाहरू र वातावरण प्रदूषित भएको छ अथवा विकास निर्माणको काम समयमा नभएर लगानी चाहिँ पनि बढ्ने अनि चाहिँ त्यहाँ गरिने कतिपय चाहिँ जीवनसँग, मानव जीवनसँग जोडिएर र वातावरणलाई प्रदूषित बनाउने कुरा रोक्ने उपाय छन् त्यो पनि नगरिकन अनि ठेकदारले ठ्याक्कै पकेटमा पैसा हाल्ने गरिकन अनि बढी नाफा कमाउने नि अनि अब फोहोर गर्न मेरो अधिकार हो, यसमा बाँच्ने अरूको अधिकार हो, मेरो अधिकार होइन भन्ने ठान्ने जुन प्रवृत्ति छ यो गलत प्रवृत्ति छ, यसको विरोधमा हामी सबै चाहिँ लाग्नुपर्ने स्थिति छ।
अब यो वातावरणको कुरा भन्यो भने त तपाईँले भनिहाल्नुभयो सिंहदरबारदेखि भने सरकारको नेतृत्व गर्ने, अब अहिले त गाउँ गाउँमा पनि सिंहदरबार पुगेको छ, हामीले 7 प्रदेश सरकारै पनि बनाइसकेका छौँ, तर पनि केन्द्रदेखि एकजना उपभोक्ता मतदाता, एकजना नागरिक भनौँ न, मेरो घर सम्मबाट पनि समस्या छ नि त होइन. अब केन्द्र भनौँ नीति निर्माण सिंहदरबारले बनाउनु पर्ने नीति निर्माण वातावरण मैत्री छैनन्.
अब नीतिको कुरा
हामीले त्यही अनुसारको व्यवहार गरिरहेका छैनौँ. भनेको म आफै एउटा नागरिकको हैसियतले म पनि त वातावरणप्रति त सचेत रहनुपर्ने
हो
नि त. हामी सबै छैनौ नि.
अब एउटा कुरा म देख्छु, सड़कमा फलफूल पसल राखेर अनि त्यही किनेर खाएर त्यही बोक्रा फाल्ने, बेच्नेलाई सरकार छैन, खानेलाई पनि सरकार छैन, तर त्यो चाहिँ फोहोर कसले सफा गर्नुपर्छ भने यो मेरो दायित्व होइन, यो सरकारको दायित्व हो, यो महानगरपालिकाको दायित्व हो. फोहोर गर्ने मेरो दायित्व, सफा गर्ने अरूको दायित्व भयो भने के हुन्छ? फोहोरी बस्ने मेरो बानी, मेरो फोहोरी बानीलाई चाहिँ अरूले चाहिँ स्वीकार गरिदिनुपर्छ भने म जेनरली म भन्न चाहन्छु, एक हप्ता चाहिँ ननुहाइकन जिउ ठुस ठुस गनाउन थाल्यो भने अनि चाहिँ एउटा ग्रुपमा बस्नुभयो भने अनि अलि सफा भएकोले के भन्छ भन्ने हो भने तपाईँको जिउ अलि गनाएको छ, अलि नुहाउनु भएको छैन, तपाईँको मोजा गनाएको छ, तपाईँको सास अलि गनाइरहेछ, अलि पर सरिदिनुहोस् न भन्छ. त मलाई पनि के लाग्छ भने फोहोर गर्नेहरूलाई समाजबाट यसरी नै अच्याक्नुपर्छ र उसमा यदि सुधार आउँदैन भने उनलाई बाइकेट पनि गर्नुपर्छ. बाइकेट पनि गर्नुपर्छ भने मलाई लाग्छ अब अहिले दण्डहीनताको अवस्था हो. दण्डहीनताको अवस्थामा चाहिँ मैले के गर्नु हुन्छ र के गर्नु हुँदैन. अब यो स्वतन्त्रताको युगमा सबै कुरा चाहिँ मलाई म गर्न स्वतन्त्र छु, नाजायज कुरा पनि म स्वतन्त्र छु गर्ने भन्ने यो दिमागमा बसेकोले गर्दा यो दिमागमा बसेको भूतलाई नै पहिला निकालिदिनु जरुरी छ, जसले गर्दाखेरि यो समाज पनि स्वस्थ हुने, वातावरण पनि स्वस्थ हुने र हामी सबैले ले जिम्मेवारी वहन गर्ने, जसको कारणले गर्दाखेरि चाहिँ हाम्रो आयु पनि उही पाकिस्तानको गाउँ जस्तो मैले उदाहरण दिए जस्तो हाम्रो जीवन पनि त्यसरी नै, हाम्रो खानपिन पनि त्यसरी नै, रहनसहन पनि त्यसरी नै होस् भन्ने म चाहन्छु.
छ त्यस्तो सम्भावना छ, बनाउन सकिन्छ?
बनाउन नसकिने भन्ने कुरा के छ र असम्भव भन्ने कुरा केही छैन. तर के हुन्छ भने थुप्रै अप्ठ्याराहरूलाई अवरोधहरूलाई पन्छाउनु पर्छ, गर्न नसकिने भने संसारमा केही पनि छैन.
तपाईँ त गरेरै आएको हो नि त,
पहिला गरेरै आएको छु.
पहिलाको हेऱ्यौँ भने हामी चाहिँ तपाईँ सामान्य प्रशासन मन्त्री हुँदाखेरि डीबीपीआर लिने कर्मचारीहरूलाई कि डीबीपीआर लिए सरकारी जागिर छोड, कि सरकारी जागिर खाऊ विदेशको डीबीपीआर छोड भन्ने खालको नियम बनाउनु भयो
होइन,
त्यो जसमा तपाईँले सफलता पनि पाउनुभयो. त्यही कारणले मैले अघि नै अलिकति भने त्यही कारणले चाहिँ तपाईँ अब सबै नागरिक
मलाई अहिले भन्नुहुन्छ भने एउटा मलाई राम्रो पक्ष के लाग्यो भने आज बिहान म रिङ रोड सफाईमा थिएँ, यो रिचार्ज कार्ड चाहिँ जम्मा गरेर पैसा फर्काउने गरिकन सफाईको अभियान सुरु भएको छ. रिचार्ज कार्ड चाहिँ कार्ड युज गर्नेले बाटोमा फालेको र जुन कम्पनी रिचार्ज कार्डको निर्माता हुन् त्यो संकलन गरेर निजी क्षेत्रबाट उनले पैसा चाहिँ आफ्नो सफाई गर्नको निम्ति लगाइरहेछन् भने मलाई लाग्छ अब चाहिँ अब बिस्तारै के गर्नुपर्छ भने जसको कारणले फोहोर भएको हो त्यसलाई पेनाल्टी तिराउनुपर्छ. नेपाल टेलिकमको कार्डको कारणले फोहोर भएको छ भने त्यो चाहिँ नेपाल टेलिकमले, एनसेलको कारणले भएको छ भने एनसेल, वाइवाईको कारणले चाहिँ फोहोर भएको छ वा नुडल्सको कारणले फोहोर भएको छ भने नुडल्सलाई, वा प्लास्टिक जन्य कुराहरू चाहिँ जुन छन् अहिले देख्नुभयो, मैले अस्ति देखेका थिएँ झनै झनै चाहिँ सगरमाथा जस्तो चाहिँ एउटा ढिस्को तयार भएको थियो विष्णुमती सफाई गर्दाखेरि क्रेनले है, त्यो चाहिँ प्लास्टिककै कारणले हो। अनि चाहिँ आफ्नो बानी नसुधार्ने अनि फोहोर भयो मेरो जीवन संकटमा पर्यो भने त्यो कराउनुको के अर्थ? त्यस कारणले गर्दाखेरि सरकारले गर्ने दायित्व सरकारले निर्वाह गर्ने हो, चाहे केन्द्रीय सरकार, चाहे प्रादेशिक सरकार, चाहे स्थानीय सरकार। नागरिकले गर्ने कर्तव्य र समाजले गर्ने कर्तव्य पनि पालना गर्नुपर्छ भन्ने मन लाग्छ। जहाँ धेरै फोहोर छन् मलाई त लाग्छ नयाँ युवाहरूले जसरी सफाई अभियान सुरु गरेका छन्, अभियन्ताहरू बनेका छन्, अब आफ्नो टोलमा सफाई रक्षक चाहिँ ग्रुप बनाएर फोहोर गर्नेहरूलाई पहिलो चेतावनी दिने, त्यसपछि भन्ने हो भने सामान्य दण्ड दिने, त्यतिले पनि भएन भने कडा दण्ड दिनको निम्ति कानुनी चाहिँ दायरामा चाहिँ त्यो समाजका सचेत युवाहरू सहित स्थानीय तह, प्रादेशिक तह र केन्द्रीय सरकारलाई पनि यो सफाई अभियानमा सहयोग पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ।
त्यसको लागि त अब त्यो दण्ड, सजाय, जरिवानाको कुराहरूको लागि त नियम पनि त चाहियो होला नि, होइन?
होइन, अहिले दण्ड गर्ने नियम छैन भन्ने होइन, अनि अहिले ऐन छैन भन्ने होइन, तर कार्यान्वयन नभएको हो, दण्डहीनताको अवस्था हो। र एउटालाई कारवाही गर्न थाल्यो भने अनि दसजना झुमिन चाहिँ उसलाई कारवाही गर्नु हुँदैन, मान्छे मारेकोमा त कारवाही गर्नु हुँदैन भन्न थालिसकेको एउटा स्थिति हो भने त्यो समाज कसरी सुध्रिन्छ? त्यस कारणले मैले यदि अपराध गर्नेलाई अपराध गरे अनुसारको दण्डको भागीदारी बनाउनुपर्छ र अपराध पनि गर्ने र यो मेरो मानव अधिकार हो भने छुट पनि पाउने स्थिति चाहिँ बन्न दिनु हुँदैन। यही दण्डहीनताको स्थिति भएकोले गर्दा सबैले दण्डहीनतामा हुर्किने र निजी स्वार्थमा रुमलिने अथवा निजी स्वार्थको निम्ति देश र जनता समाजको को विरोधमा जे पनि गर्न तयार हुने तर आफ्नै सम्पत्ति देश र समाजको निम्ति मैले गलत काम गर्नु हुँदैन भन्ने विचार नत्याग्ने जुन प्रवृत्ति छ त्यो प्रवृत्तिलाई निर्ममतापूर्वक प्रहार गर्नु आवश्यक छ, जरुरी छ र म चाहिँ निर्ममतापूर्वक अगाडि आउनको निम्ति यस्तो शक्तिलाई परास्त गर्नको निम्ति अगाडि आउनको निम्ति म त आह्वानै पनि गर्न चाहन्छु।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा केपी ओली नेतृत्वको सरकारको पूर्णता र माओवादी तथा एमाले बीचको पार्टी एकताका लागि भइरहेको प्रयासका बारेमा केन्द्रित रहेर हामीले कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी केपी ओलीको नेतृत्वमा गठन भएको सरकारको पूर्णता तथा एमाले र माओवादी बीचको पार्टी एकताका बारेमा केन्द्रित रहेर जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसित कुराकानी गरिरहेका छौं। यसअघि सामान्य प्रशासन मन्त्री हुँदा डीबी र पीआर लिएका सरकारी कर्मचारीलाई डीबी र पीआर वा सरकारी जागिर एक रोज्न बाध्य बनाएर वावाई कमाउनुभएका मन्त्री पण्डितसँग अहिले जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा गर्ने कामका बारेमा केन्द्रित रहेर अब हामी कुराकानीलाई अघि बढ़ाउँदैछौ। जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा उहाँले यातायातका साधनहरूले गर्ने प्रदूषण नियन्त्रणका लागि पनि काम गर्नुपर्ने हुन्छ, यसका लागि चाहिँ के कस्तो योजनाहरू बनाउनु भएको छ त?
अब निजी क्षेत्रको गाडी धेरै बढी भएको छ, सार्वजनिक गाडीको अवस्था राम्रो छैन र व्यवस्थापन पनि राम्रो छैन, त्यस कारणले गर्दाखेरि प्रदूषण नियन्त्रणको निम्ति पुराना सडकमा चल्नै नसक्ने खालका गाडीहरूलाई चाहिँ हटाउनुपर्छ। मैले कतिपय ठाउँमा एक्सिडेन्ट देखेको छु, बडी एकतिर भाग्छ इन्जिन सहितको चेसिस अर्को
गाडीको देखिएको छ,
कतिपय देख्नु भएको छ कतिपय दुर्घटना, किन बडी अर्कोतिर भाग्यो, किन चेसिस र इन्जिन अर्कोतिर भाग्यो भने पैसा कमाउनमा तलिन भए त्यो गाडी जसले चाहिँ आफैलाई पालिरहेको छ, जसको कारणले चाहिँ आफू बाँचिरहेछन्, त्यसमा लगानी नगर्ने हो। नगर्दा पनि हुन्छ, दोहन गर्दा मात्रै हुन्छ भने ठान्ने प्रवृत्तिले हो, त्यस कारणले गर्दा त्यो अवस्था अब रहन दिनु हुँदैन भन्ने मलाई लाग्छ। अर्कोतर्फ भन्ने हो भने नेपालका प्राकृतिक स्रोतहरूलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्नुपर्छ र प्रकृति मानव मैत्री चाहिँ कामहरूबाट हामी अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
त्यो सम्भावना छ
छ छ, गर्दा के सम्भव छैन, सबै सम्भव छ, असम्भव केही छैन, जसले सम्भव देख्दैन उसले आफ्नो स्वस्थ जीवन बाँच्नको निम्ति आशा नै गर्नु हुँदैन भने।
यही कुरालाई लिँदाखेरि त काठमाडौँमा अहिले हामीले सडक विस्तार गरिरहेछौँ, तपाईँको कुरा काहीँ न काहीँ वातावरण गाडीहरूले बढाउने वातावरणसँग पनि रहेर वातावरणका कारणले पनि हुने भन्ने कुरामा केन्द्रित भयो। यो हुँदाखेरि त साइकल धेरैजनाले भन्नुहुन्छ, तपाईँ पनि साइकल प्रयोगकर्ता पनि हो, त्यो हुँदाखेरि त काठमाडौँ साइकल मैत्री सहर पनि छ नि होइन र?
साइकल मैत्री थोरै मात्रामा सम्भव छ, पूर्ण रूपमा सम्भव छैन।
मैले यो कुरा किन निकालेको भन्दा अहिले हामीले चक्रपथ विस्तार गरिरहेका छौँ तर चक्रपथमा साइकल लेन छैन।
मैले किन भन्नु खोजेको,
कोटेश्वरदेखि बबरमहलसम्मको सडकमा चाहिँ
सजिलो
साइकल लेन छ तर साइकल लेन प्रयोगमा आएन, त्यहाँ चाहिँ अहिले मोटरसाइकल पार्किङ गर्छौँ, मै बाइक लिएर गएँ भने पनि त्यही साइकल लेनमै पार्किङ गर्छु, यो स्थिति छ नि त।
हो हो हो, यो किन भन्दाखेरि हामीले देखिरहेका छौँ कि यो जे चीज जे नियम र जे प्रयोजनको निम्ति छ त्यसलाई त्यही रूपमा प्रयोग गर्नुपर्छ। अब अहिले देख्नुभयो भने कतिपय ठाउँको सडकहरू हिँड्न डुल्नको निम्ति हो, फुटपाथहरू हिँड्न डुल्नको निम्ति हो, पार्किङको निम्ति होइन, तर हिँड्न डुल्नलाई रोकेर पार्किङ प्रयोग गरेको, पार्किङ प्रयोग गरेका छ। यो अस्थिरताभित्र अराजकताभित्र र कुव्यवस्थापनभित्रको कुरा पर्यो। अब अस्थिरता पनि समाप्त हुँदैछ, बिस्तारै अराजकता पनि समाप्त हुन्छ र कुव्यवस्थापनलाई उचित व्यवस्थापन पनि गर्नुपर्छ भन्ने मलाई लागिरहेकोले गर्दा यो दिशातर्फ पनि अब मिलेर काम गर्छ।
अब मन्त्रालय सम्हालेको त भर्खर तीन दिन, अस्ति बिहिबार मात्र त मन्त्रालय हाजिर हुनुभयो, अब आज आइतबार तपाईँ हाजिर हुन जाँदै हुनुहुन्छ, आजदेखि काम गर्दै हुनुहुन्छ होइन। यो रूपमा हेर्नुपर्दा त तपाईँले मन्त्री भए लगत्तै नै यी कुराहरू सोच्नु भएको हो, यो विचारहरू आएको हो तपाईँ?
अब मैले चाहिँ मन्त्रालय 9:15 जिम्मा लिएको हुँ, 15 मिनट जति मन्त्रालयमा बसेर प्रक्रिया पूरा गरेर म आएको छु र अब आजदेखि ब्रिफिङ सुरु हुन्छ, योजनाहरू के छन्, नीतिहरू के छन्, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, राष्ट्रिय प्रतिबद्धताहरूलाई सबैलाई हेरेर विज्ञहरूसँग पनि सरसल्लाह गरेर आवश्यक नीतिमा परिवर्तनको आवश्यकता छ भने त्यो काम पनि गर्ने, ऐन नियममा परिवर्तनको आवश्यकता छ भने त्यो काम पनि गर्ने, कार्यक्रम बनाउनमा चाहिँ परिवर्तनको आवश्यकता छ भने कार्यक्रम पनि बनाउने, कार्यान्वयनमा समस्या छ भने कार्यान्वयनमा जाने, तर चाहिँ गति चाहिँ नयाँ लिने नि सकारात्मक दिशा लिने नै भन्ने भएकोले गर्दा त्यस दिशातर्फ अब मिलेर काम गर्छु।
तर अगाडिदेखिको सरकार मन्त्री मन्त्री परिषद हेऱ्यौँ भने पनि जनसङ्ख्या तथा वातावरण मन्त्रालय धेरैजनाको रोजाइमा पर्दैन थियो। अब तपाईँ त पहिलोचोटि पहिलो चरणमै मन्त्री नियुक्त हुनुभएको छ र कसैले पनि नरुचाउने मन्त्रालय दिएको छ। बाहिरतिर सामाजिक सञ्जालमा पनि लालबाबु पण्डितलाई चाहिँ योभन्दा अलिक काम गर्ने मन्त्रालय दिएको भए हुन्थ्यो भन्ने कुराहरू पनि उठिरहेको छन्।
अब मलाई जहिले पनि जिम्मेवारी चाहिँ अब यस्तै यस्तैबाट आइलाग्छ, सामान्य प्रशासन पनि त्यस्तै आइलागेको थियो, कसैले नलिने अनि छोडिएको अवस्थामा। अब अहिले सामान्य प्रशासन मन्त्रालय त रहँदैन, तर अहिले सामान्य प्रशासन मन्त्रालय रहिरहेको स्थिति भएको भए धेरैले पहिला सामान्य प्रशासन मै लिन्छु भन्थे, किनभने सामान्य प्रशासनको दिशा निर्देश मैले गरिदिएको। अब अहिले आएको छ जनसङ्ख्या र वातावरणको, र यसमा पनि मैले दिशा निर्देश गरेरै काम गर्छु भने मलाई विश्वास छ।
तर हाम्रो कुराहरू बाहिर कुराहरू चाहिँ के थियो भने सामान्य प्रशासन मन्त्रीका रूपमा जुन कुरा तपाईँले सुरुवात गर्नुभएको थियो त्यसलाई अझै टुङ्गोमा पुर्याउनको लागि बाँकी छ। त्यो हुँदा त्यही कर्मचारी प्रशासनै हेर्ने मन्त्रालय चाहिँ उहाँलाई दिएको भए हुन्थ्यो भन्ने कुराहरू सामाजिक सञ्जालमा पनि टिप्पणीहरू उठेका छन्।
अब सधैँ चाहिँ खिर खान खोज्यो भने त हुँदैन नि, कहिले काहीँ गुन्द्रुक पनि मिठो लाग्छ, अब कहिले काहीँ यसो अलिअलि चाहिँ चटनी सटनी पनि खानु मन लाग्छ, कहिले काहीँ यसो मासु माछा पनि खानु मन लाग्छ। त्यो मानव स्वभावै भएकोले गर्दाखेरि अहिले चाहिँ जे छ त्यहाँदेखि कामको सुरुवात गर्नुपर्छ भन्ने मलाई लाग्छ। मैले चाहिँ क्राइसिस म्यानेजमेन्टको कुरा पनि मैले बुझेको हुँ। क्राइसिस म्यानेजमेन्टमा चाहिँ समस्यालाई समाधानको बाटो पहिलाउने काम जसमाथि क्राइसिस आएको छ त्यसैले गर्नुपर्छ भन्ने लाग्छ। अब अहिले देश चलाउने जिम्मेवारी अहिले भन्नुपर्दा एमालेको जिम्मेवारीमा छ, अब पछि नेपाल कम्युनिस्ट पार्टी सहितको जिम्मेवारीमा आउँछ, त्यस कारणले हामी सामूहिक रूपमा त्यो रूपमा सोध्छौँ। अब जनसङ्ख्या तथा वातावरण मन्त्रालय मेरो जिम्मेमा आएको छ भने यहाँभित्रको क्राइसिसलाई पनि यहाँभित्रको विश्वासलाई समस्यालाई समाधान गरेर विश्वास बढाउने र नयाँ पहिचान दिने कुरामा मेरो भूमिका हुन्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु।
अघिनीको कुरा अनुसार त अब अर्को सरकार पाँच वर्षपछि अर्को सरकार भन्दा अर्को मन्त्री आउँदाखेरि जनसङ्ख्या तथा वातावरण मन्त्रालय चाहिँ म लिन्छु है भनेर अघि सर्ने
स्थिति चाहिँ हुन सक्छ,
जसरी सामान्य प्रशासन मन्त्रालयमा विगतमा भएको थियो।
हुन सक्छ, धेरै काम गर्न बाँकी छ, धेरै काम गर्नुपर्छ। अब यहाँ मन्त्री आएर अनि चाहिँ मैले सुन्ने गरेको छु थुप्रैले झण्डा हल्लाउने र विदेश घुम्ने काम चाहिँ धेरैले गरे भ्याए, देशको निम्ति काम गर्ने चाहिँ कमै पाए, त्यसैले गर्दाखेरि देशको निम्ति काम गर्ने को खाँचो छ भनेर चाहिँ अलि उत्साहित भएर पनि सोच्नेहरूको ठूलो पंक्ति छ।
हुन्छ, स्थानीय सामान्य प्रशासन मन्त्रालयमा हुँदाखेरि जुन रूपमा काम गर्नुभएको थियो, नागरिकको अपेक्षा अनुसार काम गर्नुभएको थियो, सबै नागरिक 3 करोड नेपालीलाई नै तपाईँले खुसी पार्नुभएको थियो, 2-4 जना केही कर्मचारीहरू तपाईँको निर्णयबाट तपाईँले ल्याएको नियमबाट बेखुसी थियो होला। अब जनसङ्ख्या तथा वातावरण मन्त्रीको रूपमा पनि तपाईँले त्यस्तै काम गर्नुहोस्, हामी त्यही अपेक्षा गर्दै तपाईँलाई शुभकामना दिँदै समय दिनुभयो, कुराकानी गरिदिनु भयो, त्यसको लागि म धन्यवाद दिन्छु।
आशा गरौँ, विश्वास गरौँ र मलाई पनि केही राख्ने अवसर दिनुभएकोमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित। केपी ओली नेतृत्वमा गठन भएको सरकारको पूर्णता तथा एमाले र माओवादी बीचको एकता र जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा आफूले गर्ने कामका योजनाका बारेमा कुराकानी गर्दै मन्त्री पण्डितसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। अहिलेको कार्यक्रम बदलिन्द नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।